गजल गंगा।
यी मान्छेहरूले पनि मलाई कहाँ कहाँ राखे, शिर निहुरिएको के थियो, शिरमा खुट्टा राखे, मनमा राख्दा तिमीलाई यो हालत भएको छ, मनमा राख्दा तिमीलाई यो हालत भएको छ, कस्ता कस्ता घटना घटलान जिन्दगीमा राखे, शिर निहुरिएको के थियो, शिरमा खुट्टा राखे। प्रेमी र व्यापारी बीच गठबन्धन भएकै हो त, प्रेमी र व्यापारी बीच गठबन्धन भएकै हो त, किन यी दुइटैले अग्रपङ्क्तिमा नाफा राखे, शिर निहुरिएको के थियो, शिरमा खुट्टा राखे। बा आमा माथि लात्ती बजारे अनि आश्रम पठाए, बा आमा माथि लात्ती बजारे अनि आश्रम पठाए, फेरि तिनैले मन्दिर जाँदा बाहिर जुत्ता राखे, शिर निहुरिएको के थियो, शिरमा खुट्टा राखे। यी मान्छेहरूले पनि मलाई कहाँ कहाँ राखे। काजी प्रवासीका यिनै गजलांशसँगै गजल गङ्गाको नूतन श्रृङ्खलामा विद्या निर्दोष पहाडीको गजली अभिवादन। हामी गजल गङ्गा लिएर आइपुग्छौँ मङ्गलबारको रात्रिकालीन प्रहरमा रेडियो नेपालमा। गजल गङ्गामा हामी गजलको गङ्गामा डुबुल्की मार्छौँ। आज पनि झन्डै 45-50 मिनट हामी तपाईँसँग रहनेछौँ। निकै मिठा गजल सङ्गीतहरू रहनेछन्, साथमा काजी प्रवासीसँग अन्तरङ्ग कुराकानी पनि हुनेछ। कार्यक्रमको सुरुवात गरौँ, त्यो कला हाँसोको फुलमै थियो नि, त्यही फुलको धारले यो दिल रेट्यो नि। डाक्टर महेन्द्र कुमार मल्लको गजल हो, स्वर विष्णु भट्ट र संगीत एरेन्जर दिवेश राईको रहेको छ।
कला हाँसोको फूल जी थियो नी, तेही फूल को धार ले यो दिल रेटियो नी। त्यो कला हाँसोको फूल जी थियो नी। किन मेटियो नी, फुलको धारले यो दिल रेटियो नि त्यो कलासोको फुल चाहिँ थियो नि
गंगाको यो पलेटीमा काजी प्रवासी ज्यू यहाँलाई स्वागत छ।
हार्दिक धन्यवाद विद्याजी।
कस्तो चल्दैछ जिन्दगी?
जिन्दगी रफ्तारमै चलेको छ भन्नुपर्छ।
सब परिवार?
परिवार सबै हामी कुशल मङ्गलै छौँ, सबै ठिक छ अहिलेसम्म।
गजल लेखनीको यात्रा कसरी सुरु भयो?
स्कुले जीवनदेखि म फाटाफुट्टा कविताहरू चुट्किलाहरू लेख्ने नै गर्थेँ। पछि बिस्तारै चाहिँ अग्रजहरूको पढियो अनि सन्जाल आइसकेपछि अलिक तीव्र रूपमा नै यो अगाडि बढो भन्ने लाग्छ मलाई।
बिहान उठेदेखि साँझसम्मका दिनचर्या, सँगसँगै गजल लेखनीको पाटो, पारिवारिक व्यवस्थापनको पाटो कसरी मिलाइरहनु भएको छ?
म लामो समय प्रवासमा बसेँ लेख्नको लागि। मलाई चाहिँ अहिले स्वदेशमै छु, म लेख्छु भनेर लेख्न बसेँ भने सक्दिनँ। तर प्रवासको बसाइका क्रममा मैले थुप्रै लेख रचनाहरू लेखेँ, त्यसमध्ये पनि गजल धेरै लेखेँ। त्यो पारिवारिक एक्लोपनले हो या चाहिँ परदेशको दुःख कष्टले हो, तर त्यहाँ चाहिँ एकदम चाहिँ लेख्नलाई निकै त्यहाँको माटो चाहिँ उर्वर लाग्यो मलाई।
प्रवासमा बस्दा
हजुर
नाम प्रवासी भयो?
हजुर, काजी प्रवासी भनेर नै अहिलेसम्म साहित्यतिरका प्राय जसो मान्छेहरूले मलाई काजी प्रवासी नै भनेर चिन्नुहुन्छ।
आफ्नो व्यक्तिगत परिचय दिनु पर्दा कसरी दिनुहुन्छ?
मेरो वास्तविक नाम चाहिँ सूर्यबहादुर थापा नै हो, मैले त्यही नै भन्नुपर्छ। तर अहिले पछिल्लो समयमा सूर्यबहादुर थापा कता कता ओझेल परेर काजी प्रवासी नै हाइलाइटमा छ, काजी प्रवासी नै भनेर मान्छेहरूले चिन्नुहुन्छ, मलाई खुसी पनि लाग्छ। फेरि
प्रवासमा रहँदा नाम पनि जुर्यो, कर्म पनि जुर्यो, त्यो सँगसँगै लेखिएका गजलहरू हामी सुन्ने क्रमको सुरुवाती यहाँकै आवाजबाट सुनाउनु।
म गजल सुनाउँछु, खस भाषाको छ। नाना थिया टुवाटोकी छोडी नहक्ना थिया, जिम्मेदारीका किताब पढी नहक्ना थिया, खोलो खेल्न गएको छोरो घर फर्कियो न, खोलो खेल्न गएको छोरो घर फर्कियो न, बा आमा कि रुवावासी धेकी नहक्ना थिया, जिम्मेदारीका किताब पढी नहक्ना थिया, म एक्लो मुन्छे कतिजनाको हमाल्न हक्तो, म एक्लो मुन्छे कतिजनाको हमाल्न हक्तो, दस मुन्छेका दस माँगा बुझी नहक्ना थिया, जिम्मेदारीका किताब पढी नहक्ना थिया, सिन्दुरे काला पहाड थिया, म एक्लो एग्ली गाँ घर, सिन्दुरे काला पहाड थिया, म एग्ली गाँ घर, एकताको दुःखका दिन काटी नहग्ना थिया, जिम्मेदारीका किताब पढी नहग्ना थिया, अन्तिम शेर मेरो हड छुई थियो छाडा बोल्न थियो पापी, मेरो हड छुई थियो छाडा बोल्न थियो पापी, मनाउनै लुकाए ती कुरा भनी नहग्ना थिया, नाना थिया ट्वाटो कि छोडी नहग्ना थिया, जिम्मेदारीका किताब पढी नहग्ना थिया।
खस भाषाको गजल, हजुरको जन्मस्थान?
मेरो दैलेख जिल्ला भैरवी गाउँपालिका वडा नम्बर एक जलजले, अहिले पेट्रोलियम पदार्थ उत्खनन भइरहेको ठाउँ नजिकै मेरो घर छ।
अहिले आञ्चलिकता गजलमा पनि विभिन्न भाषाहरूमा गजल लेख्ने प्रयास भनौँ प्रवृत्तिहरू चलिरहेको छ, होइन? खस भाषामा सुनाउनु भयो, त्यो गजलले चाहिँ भन्न खोजेको के छ? सबै गजल गङ्गा सुनिरहनु भएका आम गजल पारखी मनहरूलाई त्यसको भावार्थ पनि भनिदिनु न, केहीले त बुझ्नुहुन्छ होला, होइन? केही सरलताका लागि।
साना केटाकेटीहरू साना भएको बेला एक्लै छोड्न नसक्ने कुरा त्यसमा चाहिँ उल्लेख गरिएको थियो। अनि चाहिँ श्रीमान चाहिँ यता काला पहाडतिर कमाउन जाँदा प्रवासतिर हुँदा अनि चाहिँ घरतिर दुःख भएको ती दिनहरूको चाहिँ बयान गरेर साध्य छैन। अनि चाहिँ अरूले हेर्ने परपुरुषहरूले हेर्ने कुदृष्टि चाहिँ अब त्यो बाहिर बताउन पनि नसकिने मनमनै गुम्साउनु पर्ने बाध्यता जस्तो चाहिँ त्यो थियो। अनि एउटा चाहिँ खोला खेल्न गएको छोरो चाहिँ घर फर्किएन भन्ने त्यो चाहिँ भावार्थ त्यसमा त्यो झल्किन्थ्यो।
प्रवासमा गजल गाउन सँगसँगै धेरै जसो साहित्यिक सङ्घ संगठनहरू पनि हुन्छन्, त्यसमा आबद्ध हुनुभयो कतै अथवा केही सम्मेलनहरू कार्यक्रमहरू हुने गर्छन् प्रवासमा?
आजभन्दा करिब करिब 10 वर्ष अगाडितिर हामी एउटा परदेशी साहित्य समाज भन्ने त्यसमा चाहिँ जोडियौँ, हामीहरूले गठन पनि गऱ्यौँ, फेसबुक मार्फत चाहिँ त्यो मेसेन्जरमा चाहिँ हामीले ग्रुप बनाएर गऱ्यौँ। त्यो लामो समयसम्म चलेन, पछि त्यसले चाहिँ त्यसको दीर्घायु हुन सकेन, बिचमै साथीहरू कोही कतै भएर त्यो बिचमै अलपत्र पर्यो, अनि पछि त्यसपछि चाहिँ लागिएन साहित्य समाजतिर चाहिँ लागिएन त्यसपछि। त्यता
सङ्गठनहरूले पनि गजल लेखनीलाई साहित्य अनुरागीहरूलाई भेटाउने र अन्तरङ्ग सँगसँगै आफ्नो रचनाहरू सुन्ने सुनाउने मेलो पनि मिलिरहन्छ, यो मेलोलाई अगाडि बढाइरहँदा हामी पुनः गजलै सुनौँ।
कसले छोडेको हो छाप गालामा पत्ता लाग्नेछ, तिम्रै नाम किन लेखियो ढुङ्गामा पत्ता लाग्नेछ, मलाई आश्रय दिएर पनि निकालिसक्यौ प्रिया, मलाई आश्रय दिएर पनि निकालिसक्यौ प्रिया, कसलाई राख्यौ तिम्रा आँखामा पत्ता लाग्नेछ, तिम्रै नाम किन लेखियो ढुङ्गामा पत्ता लाग्नेछ, सरकार विज्ञहरूको एक छानबिन टोली पठाइदे, सरकार विज्ञहरूको एक छानबिन टोली पठाइदे, दोष मेरो या उनको थियो मायामा पत्ता लाग्नेछ, तिम्रै नाम किन लेखियो ढुङ्गामा पत्ता लाग्नेछ, आरोप प्रत्यारोपको बेमौसमी वर्षा धेरै भयो, को सुहाउँथेन कसको खुट्टामा पत्ता लाग्नेछ, तिम्रै नाम किन लेखियो ढुङ्गामा पत्ता लाग्नेछ, अन्तिम शेर बदनाम प्रवासीकै भयो दोषी प्रवासी नै देखियो, बदनाम प्रवासीकै भयो दोषी प्रवासी नै देखियो, को चढेको थियो घरको छानामा पत्ता लाग्नेछ, तिम्रै नाम किन लेखियो ढुङ्गामा पत्ता लाग्नेछ, कसले छोडेको हो छाप गालामा पत्ता लाग्नेछ। धन्यवाद।
गजल लेख्नेहरूले गजलकारहरूले आफ्नो नाम राख्छन्, हजुरको पनि नाम सूर्यबहादुर थापा राख्नुभयो, नाम काजी प्रवासी, यो लेख्ने चलन चल्ती सँगसँगै लेख्नुभयो अथवा पछाडि काजी प्रवासी जोड्नुको कारण के होला?
म सुरुवातीमा 2062 एसईको परीक्षा दिइसकेपछि, अब त्यो बेला त हामी एसएलसी नै भन्थ्यौँ, बिरामी भएर भारतको गुजराततिर हानिएँ।
यो जोड्नुको कारण चाहिँ यो तखल्लुसमा पनि
त्यही भन्नलाई म भन्दैछु। अनि त्यहाँ बसिसकेपछि त्यहाँको वस्तु स्थिति अनि बिस्तारै कर्मिक रूपमा मैले बुझ्दै गइसकेपछि मी प्रवासमा न हो नि, नेपाली भनेपछि मन चर्किने, दुःखहरू पर्ने, दुर्घटनाहरू भएको बेला, बिरामी भएको बेला म अग्रपङ्क्तिमा खटिएँ। सुरुवाती चरणमा 2 वर्षमा नै 2 मान्छेहरू चाहिँ हाम्रो दुर्घटना भएर बित्नु भयो, आइतबारको दिनमा त्यहाँ बिदा हुने चलन, अनि त्यो पोस्टमार्टम गराउनको लागि धेरै चाहिँ झमेला भयो, अनि उनीहरूको काम गराइयो, गराइसकेपछि उपस्थित अरू साथीहरूले ए गाउँमा चाहिँ काजी मुखियाहरूले चाहिँ गर्ने काम पनि गर्ने यो काजी नै भयो त भनिसकेपछि काजी त्यहाँ भयो, अनि म प्रवासमा बस्ने भइसकेपछि काजी प्रवासी मिले जस्तो भएर अनि काजी प्रवासी मैले आफैले रोजेको।
ठ्याक्कै भारतमा बस्नु भयो होइन?
हजुर, म गुजरातमा बसेँ।
गुजरातको साहित्यिक माहौल र दैलेखको साहित्यिक माहौल अनि अहिले काठमाडौँमा हुनुहुन्छ, यो कसरी केही फरक पाउनु भएको छ?
म गुजरातमा बस्दा सञ्जालमा अग्रजहरूका पढ्ने अनि चाहिँ आफू लेख्ने गरेँ, दैलेखमा आइसकेपछि पछिल्लो समयमा कार्यक्रमहरू त भइ नै रहन्छन्, अब काठमाडौँमा चाहिँ अलि माहौल चाहिँ बेसी नै देखियो। अब धेरै कार्यक्रमहरू यहाँ भइरहन्छन्। शनिबारको दिनमा 3-4 कार्यक्रमहरू सँगै जुत्ने पनि समय पनि त्यस्तै पर्न जाने। अब कहिले उपस्थित हुन सकिने, कहिले नहुन सकिने। अब काठमाडौँको व्यस्त जिन्दगीमा साहित्यिक माहौल चाहिँ काठमाडौँमा चाहिँ राम्रो छ। समग्रमा
आफूले काम पनि गर्नै पर्यो, साहित्यिक अनुरागी भएर कार्यक्रममा पनि जानै पर्यो, समय व्यवस्थापन पनि गर्नु पर्यो, होइन? हामी गजल गङ्गामा छौँ, गजलको गङ्गामा डुबुल्की मारिरहँदा गजलै सुनौ होला।
डोको बोकी मेला जान्थिन् सधैँ मेरी आमा, साग पकाई रोटी खान्थिन् सधैँ मेरी आमा, दुई दिनको जीवन पनि डोकोसँगै बित्यो, परिवार नै सबथोक ठान्थिन् सधैँ मेरी आमा, साग पकाई रोटी खान्थिन् सधैँ मेरी आमा, आफू भोकै रमाइदिने मेरो पेट भरिदिने बालाई देउता मान्थिन् सधैँ मेरी आमा, र बालाई देउता मान्थिन् सधैँ मेरी आमा, साग पकाई रोटी खान्थिन् सधैँ मेरी आमा, बा भन्दा बढी भइनन् सिन्दुरको कदर गरिन्, दुःख आफ्नो शिरमै तान्थिन् सधैँ मेरी आमा, साग पकाई रोटी खान्थिन् सधैँ मेरी आमा, अन्तिम शेर, बाका लागि टोपी छान्थिन् मेरा लागि लुगा, आफ्ना लागि दुःखै छान्थिन् सधैँ मेरी आमा, डोको बोकी मेला जान्थिन् सधैँ मेरी आमा, साग पकाई रोटी खान्थिन् सधैँ मेरी आमा। धन्यवाद।
आमासँगको प्रेम, आमालाई हेरेर आफ्नो जीवनलाई गजलमा समेट्नु भएको। आमा बुवासँगका शेरहरू धेरै भेटिन्छ, अझ तुलनात्मक रूपमा आमाको बढी भेटिन्छ, यसमा के होला, कस्तो लाग्छ यहाँलाई?
मलाई यो आमाको बारेमा लेख्नेमा मैले जति पनि खस भाषाको लेखिरहेको छु त्यो गजल भन्दा पनि मलाई गजल चाहिँ लाग्दैन। मेरी आमाले जुन भाषा बोल्नुहुन्थ्यो मैले त्यो मात्रै उतारेको छु। मैले खस भाषा हाम्रो परिवारमा केटाकेटीहरूले पनि बोल्दैनन्, दिदी बहिनीहरूले पनि बोल्नुहुन्न र दाई भाइहरूले पनि बोल्नुहुन्न, तर मैले मेरो आमाको त्यो नक्कल गरेको जस्तो लाग्छ कि मलाई। आमाको गुण सरेको जति मैले खसारेमा जे पनि सिकेँ त्यो मेरो आमाले बोल्ने भाषा सिकेँ।
आफ्नो मौलिक पहिचान, आफ्नो भाषा पनि आमाको पहिलो बोलीबाट नै बच्चाले सिक्छ भनिन्छ, होइन? त्यो सँगसँगै गजलहरू धेरै जसो शेरहरू लेखिएका छन् आमाका लागि, होइन? हिन्दी होस्, उर्दू होस्, होइन, नेपालीसम्म आउँदा पनि धेरै जसो आमाका लागि लेखिएको छ। बाका लागि कमै लेखियो भन्ने सुनिन्छ नि, के लाग्छ?
अब पहिलो चाहिँ आमाबाटै सबथोक सिक्ने भएको हुनाले पनि त्यो पनि हुनसक्छ, तर जिम्मेवारीका हिसाबमा भन्नुपर्दा तुलनात्मक हिसाबमा चाहिँ बाबुको बारेमा चाहिँ कम भयो होला, तर जिम्मेवारी चाहिँ उत्तिकै छ। खासै चाहिँ आमा र बाप्रति चाहिँ भेदभाव चाहिँ खासै देख्दिनँ, दुइटैको समिश्रण, दुइटैको उत्पादन हामीहरू हो, त्यसमा चाहिँ खासै फरक देखिन्न। अब तुलनात्मक रूपमा कम लेखिन सकियो होला।
लेखिने विषयहरूमा प्राथमिकतामा कुनै लेखकले आमालाई प्राथमिकतामा राख्ला, कुनै लेखकले बालाई प्राथमिकतामा राख्लान्। हजुरको आमासँग सम्बद्ध गजल सुनियो, त्यसपछि यो प्रसङ्ग उठ्यो, पुनः गजलै सुनौ होला।
यो विकास पनि किन सुगमकै बाटो जान्छ, यो विकास पनि किन सुगमकै बाटो जान्छ, जस्तो बारी बाँझो छ मुनिबाट खोलो जान्छ, बाँचुन्जेल मुखमा जान्छ आगाले पकाएको, बाँचुन्जेल मुखमा जान्छ आगाले पकाएको, किन मरेपछि मात्रै मुखमा आगो जान्छ, जस्तो बारी बाँझो छ मुनिबाट खोलो जान्छ, तिमी सँगको बाजाबाज पनि ठिक त्यस्तै हो, तिमी सँगको बाजाबाज पनि ठिक त्यस्तै हो, मानौ सिलौटासँग बाँझिन लोहरो जान्छ, जस्तो बारी बाँझो छ मुनिबाट खोलो जान्छ, आसे पासे पछि लाग्ने पद पैसा छन्जेल हो, आसे पासे पछि लाग्ने पद पैसा छन्जेल हो, खै भन चितामा जल्न तिमीसँगै को जान्छ, जस्तो बारी बाँझो छ मुनिबाट खोलो जान्छ। अन्तिम शेर, फ्याँक्नेहरू के फ्याँक्छन् थाहा छ मलाई, फ्याँक्नेहरू के फ्याँक्छन् थाहा छ मलाई, बाघौँ भन्नेको पनि बाघ देख्दा सातो जान्छ, यो विकास पनि सुगमकै बाटो किन सुगमकै बाटो जान्छ, जस्तो बारी बाँझो छ मुनिबाट खोलो जान्छ। धन्यवाद।
बाघ भन्नेले पनि बाघ देख्दा सातो जान्छ,
फ्याँक्नेहरूले के फ्याँक्छन् थाहा छ मलाई, बाघ भन्नेको पनि बाघ देख्दा सातो जान्छ।
यो पछिल्लो समयको राजनीतिक घटनाक्रमसँग जोडेर लेख्नुभयो अथवा व्यक्तिगत प्रवृत्ति देखेर लेख्नुभयो, समाजको प्रवृत्ति अथवा?
मैले राजनीतिसँग जोडेर त लेखिनँ, जस्तै मान्छे, मैले कतिपय बिरामीहरू भेट्न जाँदा, म लामो समय बिरामीहरूकै उपचारमा चाहिँ म हस्पिटलतिर बसेँ, पहिला मान्छे म मरिदिन्छु, दुई दिनको जिन्दगीमा मर्न के गाह्रो छ, हाँसी हाँसी मर्छु भन्ने मान्छेहरू पनि बिरामी भइसकेपछि म बाँच्न चाहन्छु, मलाई जसरी पनि बचाइदिनु पर्छ, म अहिले मर्न चाहन्न भनेको देखेर मैले चाहिँ भनेको त्यो के भने, बाघौँ भन्नेको पनि चाहिँ बाघ देख्दा सातो जान्छ भनेको के भने, मान्छे मर्छु सजिलै भनिदिन्छ तर मर्न चाहँदैन नि त मान्छे, त्यो हिसाबले लेखेको मैले। राजनीतिसँग चाहिँ मेरो अहिले गोरु बेचेको साइनो पनि छैन
छैन। अब साहित्यकारहरू, गजलकारहरू, होइन, कविहरू एउटा पाटो र राजनीतिसँग निरपेक्ष सापेक्ष
रहन्छन् अथवा रहनुपर्छ भन्दा पनि सापेक्षी हुनुपर्छ भन्छन् होइन, निरपेक्ष हुनु हुँदैन भन्छन्। तर विभिन्न संगठनहरूमा विचार सम्बद्ध संगठनहरू पनि छन्, तीसँग सम्बद्धता कहिले भयो?
हरेक मान्छेले राजनीति चाहिँ गरिरहेको हुन्छ, कोहीले बाहिर देखावटी गर्छ, कोहीले अदृश्य रूपमा गरिरहेको हुन्छ, त्यति बुझाइ चाहिँ छ। अब त्यसरी समग्रमा यो नै गर्नुपर्छ, म नै नेता भइसके, म नै सर्वसर्व हुँ, मेरै विचारहरू ठिक, अरूका विचार गलत भनेर अहिलेसम्म भनिएको छैन। जे होस् अलिकति चाहिँ चेत चाहिँ छ।
आज हामी गजल गङ्गामा दैलेख काजी प्रवासीसँग छौँ, उहाँसँग कुराकानी गरिरहेका छौँ। यहाँहरूलाई पनि निकै मिठो लागिरहेको छ आजको बसाई भन्ने मैले अपेक्षा गरेको छु। गजल गङ्गाको यो बसाईमा हामी यति बेला अर्को गजल सङ्गीत सुन्छौँ। कपिल अन्जानको गजल हो, स्वर र सङ्गीत हरिलम सालको रहेको छ। यो शिर कसैको द्वारमा झुकेको छैन, यसकारण दिल कहिले दुखेको छैन।
कसैको द्वारमा झुकेको छैन, यो शिर कसैको द्वारमा झुकेको छैन। इस कारण दिल कहिले दुखेको छैन, इस कारण दिल कहिले दुखेको छैन, इस कारण दिल कहिले दुखेको छैन। रात आमा जलेको सपना देखे, जुन रात आमा जलेको सपना देखे, जुन रात आमा जलेको सपना देखे, यो छोरो आजसम्म पनि सुतेको छैन, यो छोरो आजसम्म पनि सुतेको छैन। इस कारण दिल कहिले दुखेको छैन, इस कारण दिल कहिले दुखेको छैन, इस कारण दिल कहिले दुखेको छैन। Thank you. शिर मा सजाऊं कि दिल मा लगाऊं कि शिर मा सजाऊं कि दिल मा लगाऊं कि शिर मा सजाऊं कि दिल मा लगाऊं कि लगाऊं कि चुमी दिन्छु चुमी दिन्छु चुमी दिन्छु यो माटो मन बुझेको छैन चुमिदिन्छु यो माटो मन बुझेको छैन यस कारण दिल कहिले दुखेको छैन इस कारण दिल कहिले दुखेको छैन इस कारण दिल कहिले दुखेको छैन साले खुना देऊ या सहेद हुना देऊ साले खुना देऊ या सहेद हुना देऊ साले खुना देऊ या सहेद हुना देऊ सहेद देशलाई मेरो रगत पुगेको छैन देशलाई मेरो रगत पुगेको छैन यस कारण दिल कहिले दुखेको छैन इस कारण दिल कहिले दुखेको छैन इस कारण दिल कहिले दुखेको छैन
हजुर यो शिर कसैको द्वारमा झुकेको छैन यसकारण दिल कहिले दुखेको छैन कपिल अन्जानको गजल हरिलम्सालको स्वर संगीत रहेको गजल हामीले राख्यौं हामी गजल गंगाको व्यवसायमा छौं गजलको गंगामा डुबुल्की मारिरहेका छौं तपाईँको पनि अनलाइन स्क्रिनमा गजल गंगा बजिरहेको छ सुनिरहनु भएको छ भन्ने विश्वास छ सिरानीमा मोबाइल राखेर सुनिरहनु भएको छ भन्ने विश्वास छ तपाईँ हामीलाई एफएमका विभिन्न फ्रिक्वेन्सीहरूबाट पनि सुनिरहनु भएको छ भन्ने विश्वास छ गजलको मन गजलको रस र गजलको गंगा सँगसँगै काजी प्रवासीसँग छौ गजल सुनौ
कागजले मात्र पुगेन भन्दै घरिघरि माग्यो धितो देखाउनकै लागि ब्याङ्कले जिन्सी माग्यो यो कस्तो खाले दोधारमा पारिस ए समय यो कस्तो खाले दोधारमा पारिस ए समय, मुखले दारू माग्यो, शरीरले औषधि माग्यो, धितो देखाउनकै लागि ब्याङ्कले जिन्सी माग्यो, एक लोहटा पानी दिई पठाउने मन थियो, छिमेकीले सिङ्गो कुवा माग्यो, नदी माग्यो, धितो देखाउनकै लागि ब्याङ्कले जिन्सी माग्यो, म देशका लागि बलि चढ्न हिँडेको मान्छे, म देशका लागि बलि चढ्न हिँडेको मान्छे, सहजै दिएनी जब दुश्मनले छाती माग्यो, धितो देखाउनकै लागि ब्याङ्कले जिन्सी माग्यो, अन्तिम शेर, म यसै कारण बाध्यताको झोला बोकी हिँडे, म यसै कारण बाध्यताको झोला बोकी हिँडे, श्रीमतीले खर्च मागिन्, छोराले कापी माग्यो, कागजले मात्र पुगेन भन्दै घरिघरि माग्यो, धितो देखाउनकै लागि ब्याङ्कले जिन्सी माग्यो। धन्यवाद।
छोराको कुरा आयो, श्रीमतीको कुरा आयो, घरमा को हुनुहुन्छ?
आमा चाहिँ 78 साल वैशाखमा बित्नुभयो, घरमा चाहिँ बुवा हुनुहुन्छ, श्रीमती र म सँगै चाहिँ काठमाडौँतिर छौँ अहिले पछिल्लो एक वर्षदेखि। दुईटा सन्तान मेरा दुईटा छोराहरू हुन्, उनीहरू चाहिँ सुर्खेत बस्छन् आफै नै। समग्रमा भन्नुपर्दा अहिले हामी चाहिँ चारजनाको परिवार, चारजनाको परिवारमा दुईजना एक ठाउँ, आमा बाउ एक ठाउँ भने जस्तै त्यस्तै छ। दुःख सुख आफ्ना आफ्ना जीवनका भोगाईमा चाहिँ गरिरहेका छौँ भनौँ।
त्यो भोगाईसँगै त्यो घटना सँगसँगै गजल खुसीहरू पनि फुरेछ। गजल लेख्दै गर्दा अब किताब निकाल्नुपर्छ, गजलको पुस्तक निकाल्नुपर्छ, अथवा गजल रेकर्ड गर्नुपर्छ भन्ने सोच विचार कहिले आयो, कति आयो, कसरी आयो, अथवा आउँदैछ?
सुरुवाती चरणमा जब हामी अलिकति चाहिँ उभिन सिक्दै थियौँ, खुट्टा टेक्ने बेला हुँदै थियो, त्यो बेला चाहिँ निकै आयो। सङ्ग्रह बजारमा ल्याउनु पर्छ, पुस्तक विमोचन गर्नुपर्छ, खादामाला चाहिँ अरूलाई लगाउनु पर्छ, अग्रजहरूलाई मान्छेहरू बोलाउनु पर्छ भन्ने एकदम नआएको होइन, त्यो आयो नै। तर पछिल्लो समयमा जब चाहिँ अलि अनुभव अध्ययन अलिक बढी गर्न थालियो साहित्यतिर, ए म त अलिक परिपक्व भइसकेको छैन, म यसको लायक भइसकेको छैन, पुस्तक मात्रै निकाल्नु ठुलो कुरा होइन, तर अलिकति चाहिँ गुणस्तरीय दिन सकौँ, केही प्रभावकारी दिन सकौँ, म अहिले चाहिँ त्यो लायकको बनिसकेको छैन भनेर मैले टाइपिङ गरिसकेको पनि अहिले यथावत राखेको छु, किनकि म त्यहाँसम्म चाहिँ अहिले पुगेको छैन। बिस्तारै क्रमिक रूपमा स्तरीय रचनाहरू चाहिँ लेख्न सकियो भने पुस्तक त निकाल्नु नै पर्छ भन्ने लाग्छ।
एउटा सर्जकलाई लाग्ने भनेको आफ्नो रचनाको भूगर्भ सँगसँगै कसरी बनाउने भन्ने विषयमा चाहिँ यसरी छनौट गरेर लेख्ने सर्जकहरू र एउटा लयमा लेख्ने एक समय अनि लेखिसकेपछि त्यसलाई प्रकाशनमा चाँडै नै गर्ने दुई तिनवटा किसिमको चरित्रहरू भेटिन्छ। तपाईँ चाहिँ लेख्ने, लेखेर माझिने, माझिएर पुनः ल्याउने भन्दा भन्दै कहिलेकाहीँ कृति नै नआउने पनि हुने हो कि?
सायद त्यस्तो नहोला। मैले चाहिँ आफैले लेखेका गजलहरू मध्ये पनि मैले चाहिँ हुन्छ नि मलाई मन नपरेका पाठकहरूलाई मनपर्न पनि सक्छ, त्यो पनि बुझ्छु, तर जब आफैले मन परेको छैन त पाठकले कसरी मन पर्ला? यो रचना उच्च स्तरीय छैन नै, यसले चाहिँ भन्न खोजेको कुरा, समेट्न खोजेको विषयवस्तुलाई अर्थपूर्ण नै आफूलाई नलागेपछि पाठकलाई चाहिँ कसरी लाग्ला भन्ने लागेर म अहिले त्यसको हतारोमा छैन। सुरुवाती चरणमा चाहिँ मलाई यस्तो लाग्थ्यो, गरिहाल्नुपर्छ है, म त लेख्ने भइसकेँ नि त भन्ने लाग्थ्यो, अहिले चाहिँ त्यो लाग्दैन। पैँचो दिँदा पनि छिमेकीले आए हेरिदिन्छन्, नेता थोडी हुन् जो लाज समेत बेचिदिन्छन्, ए गरिब त न्याय पाउने भरोसामा चाँडै मर्छस्, ए गरिब त न्याय पाउने भरोसामा चाँडै मर्छस्, के बिना पैसा वकिल तेरो केस लडिदिन्छन्, नेता थोडी हुन् जो लाज समेत बेचिदिन्छन्, आर्थिक अवस्थाको पनि सम्बन्ध छ सम्बन्धसँग, आर्थिक अवस्थाको पनि सम्बन्ध छ सम्बन्धसँग, गोजी हेरेर तोडिदिन्छन् सम्बन्ध जोडिदिन्छन्, नेता थोडी हुन् जो लाज समेत बेचिदिन्छन्, धन्यवाद देश तैँले आवत जावत त दिएको छस्, धन्यवाद देश तैँले आवत जावत त दिएको छस्, यहाँ नकमाए घरबाट घरकाले निकालिदिन्छन्, नेता थोडी हुन् जो लाज समेत बेचिदिन्छन्, अन्तिम शेर, दुई गिलास मेरो पैसाले तान्दै यस्तो भन्यो उसले, दुई गिलास मेरो पैसाले तान्दै यस्तो भन्यो उसले, प्रवासी पापी छैनन् मुखमा प्याच्च भनिदिन्छन्, नेता थोडी हुन् जो लाज समेत बेचिदिन्छन्, पैँचो दिँदा पनि छिमेकीले आए हेरिदिन्छन्। धन्यवाद।
गजलमा तपाईँले लेख्दाखेरि आँखा अघि देखिएका विषयवस्तुहरू घटनाक्रमहरूलाई बढी प्राथमिकता दिनुहुन्छ जस्तो लाग्यो यो गजलहरू सुन्दा। गजलहरू लेख्दाखेरि तपाईँ कहिलेकाहीँ काल्पनिकता, कहिलेकाहीँ व्यवहारिकता र यथार्थता, तिनवटै कुराको तादम्य मिलाएर लेख्ने विषयमा कसलाई बढी प्राथमिकतामा राखेर लेख्नुहुन्छ?
मेरो प्राय जसो चाहिँ मैले गाउँघरमा देखिने भोगाईहरूमा धेरै मेरो ध्यान त्यतातिर जान्छ। जस्तै यो भने कस्तो भने, चार पाँचजनालाई टन्न खुवाइदिने अनि चार पाँचजनालाई चाहिँ ऊ गरिदिने, खर्च गरिदिने हो भने हामीले बोल्न नहुने कुरा बोल्दा पनि मनमा पाप छैन है, उहाँले जे भन्ने प्याच्चै भन्ने उहाँ चाहिँ ठिक मनको सफा मान्छे हो, मुखनिर बोल्नुहुन्छ भन्ने भाव हुन्छ। अनि तपाईँ त्यो गर्नुहुन्न, कसैलाई खुवाउनुहुन्न, आफ्नो चाहिँ सत्यवादीमा हिँड्नुहुन्छ, कसैलाई ज्ञान दिनुहुन्छ भने त्यसको कामै छैन। त्यसले दिने भनेकै ज्ञान हो, त्योभन्दा अरू केही छैन। अनि त्यो समाजले त्यो पत्याउँदैन नि सत्यलाई। झुटको केही समयसम्म झुटको साम्राज्य हुन्छ। अब हामीले पढ्ने बेलामा चाहिँ के पढ्छौँ भने सत्य आखिर सत्य नै हुन्छ भनेर पढ्छौँ। त्यो पढेको मात्रै हो, तर सत्य सत्य हुँदैन नि।
हेर्ने आँखाहरू होइन, सत्यको पनि सापेक्षता हुन्छ भन्ने रह्यो यहाँको कुरा। गजल सुनौ होला।
म सँगै छु भनेको याद छ तिमीलाई, म सँगै छु भनेको याद छ तिमीलाई, रातभर रोएको याद छ तिमीलाई, काँडाले घोचेको बिलौना गरिरह्यौ, काँडाले घोचेको बिलौना गरिरह्यौ, फुलले घोचेको याद छ तिमीलाई, रातभर रोएको याद छ तिमीलाई, आज माया दिएन भन्ने गुनासो छ, आज माया दिएन भन्ने गुनासो छ, छातीमा टेकेको याद छ तिमीलाई, रातभर रोएको याद छ तिमीलाई, नामसँग नाम जोडेर हल्ला भयो, नामसँग नाम जोडे नामसँग नाम जोडेर हल्ला भयो, मान्छेले देखेको याद छ तिमीलाई, रातभर रोएको याद छ तिमीलाई, अन्तिम शेर देखाउन मिलेन मेरियौ भन्नै मिल्दैन, देखाउन मिलेन मेरियौ भन्नै मिलेन, तन मन सुम्पेको याद छ तिमीलाई, म सँगै छु भनेको याद छ तिमीलाई, रातभर रोएको याद छ तिमीलाई। धन्यवाद।
दोस्रो शेर,
काँडाले घोचेको बिलौना गरिरह्यौ, काँडाले घोचेको बिलौना गरिरह्यौ, फुलले घोचेको याद छ तिमीलाई, फुलले घोचेको याद छ तिमीलाई।
मिठो शेरको यो प्रसङ्ग कताबाट आयो? कहिले काहीँ शेरहरूले बोलिदिन्छन्, बोल्ने
शेरहरूले पनि बोल्छन्। अब यस्तो छ, जस्तै लामो समय प्रवास बसाइको क्रममा होइन, श्रीमतीको गुनासो यस्तो भयो उस्तो भयो, हिजो यो थियो अहिले यो छ यो समय छ, ती यावत कुराहरूले हुन्छ नि। ती यावत कुराहरूको अब जवाब दिनलाई बाजाबाज गरेर पनि साध्य नहुने, अनि आफूलाई लागेको कुरा यसमा उतार्यो अनि सकियो।
गजलकारहरू साहित्यकारहरूले विशेष गरी आफ्नो मनको भडा पनि बोक्दिन्छन्, होइन, कुनै देखेका कुराहरूलाई पनि टपक्क टिपेर ल्याइदिन्छन्। यो सबै गरिरहने एउटा व्यक्ति समाजको दृष्टिकोणमा कुनै अर्को क्षेत्रको पहिचानमा कस्तो पाउनु भएको छ तपाईँलाई हेर्ने व्यक्तिहरूले बुझ्ने तरिका?
पछिल्लो समयमा मेरो चाहिँ बाहिरतिर चाहिँ म जता पनि यात्रा गर्दाखेरि प्राय फेसबुकले अब मान्छेले चाहिँ भन्ने कुरा के भने म काजी प्रवासी हुँ भन्दाखेरि मान्छेले ए तपाईँलाई त हामी चिन्छ पहिल्यैदेखि भन्ने एउटा त्यो राम्रो रिस्पोन्स पाइयो अपरिचित मान्छेहरूसँग पनि। अनि कतिपय साथीहरूकोमा जो उहाँहरूले बुझ्नुहुन्न के लेखेको होला, किन लेख्छ होला खास, अनि चाहिँ अन्तर्लप परेको हो कि पारिवारिक चाहिँ जीवनमा सन्तुष्टि छैनन् कि किचलो भाँडभैलो भएको हो कि भन्ने अनुमान चाहिँ उनीहरूको हुन्छ। कतिपयले त मलाई सोध्छन् पनि शृङ्गारिक गजलका शेरहरू लेखियो भने कसलाई भनेको, त्यो पात्र कुन हो, होइन, आफ्नो श्रीमतीलाई त त्यसरी लेख्नु भएन, तर त्यो पात्र चाहिँ कुन हो भनेर चाहिँ साथीहरूले सोधिरहँदाखेरि अनि कति बेला चाहिँ रिस पनि उठ्ने, र ठिक छ त उनीहरूको बुझाइ त्यहाँसम्म छ त्यो भने राम्रै हो भन्ने नि लाग्ने त्यो बेला।
जस्तो गजलका शेरहरू स्वतन्त्र हुन्छन्, अब जुन व्यक्तिले जसरी ग्रहण गर्छ त्यसरी नै गर्नुपर्छ भन्ने पनि मान्यता राखिन्छ, र तपाईँको कुरा सुन्दा पनि हरेक व्यक्तिले फरक फरक प्रतिक्रिया दिएको पाउनु भएको। गजल गङ्गामा पनि हामी गजलका कुराकानी गर्छौँ र गजल सुनाउने व्यक्तिकै लागि स्वतन्त्र छोडिदिन्छौँ। आफूले सुनाएका गजलहरूको प्रभाव सँगसँगै त्यसबाट आउने प्रतिक्रिया पनि स्वयं गजलकारले चाहिँ दिनुपर्छ भन्ने मान्यता हो हाम्रो। किन भन्दा एउटा सचेत व्यक्तिले गरेका कार्यहरू सिर्जनाहरू सम्भवत ग्राह्य नै हुन्छन्। साहित्य बुझ्ने व्यक्तिले साहित्यको एङ्गलबाट हेर्छ, अर्को एङ्गलबाट हेर्दैन भन्ने अपेक्षा हो। हामी गजलको गङ्गामा डुबुल्की मारिरहेका छौँ, पुनः काजी प्रवासीको गजल सुन्छौँ।
हजुरले हो हरिद्वार पुगेर गङ्गाजल बिर्सिएको, सुहाउँदैन प्रवासीहरूले धरातल बिर्सिएको, कुम जोडिएकाहरूसँग पनि फाटो आएको छ, कुम जोडिएकाहरूसँग पनि फाटो आएको छ, धेरै वर्ष भयो जाँतो बिर्सिएको ओखल बिर्सिएको, सुहाउँदैन प्रवासीहरूले धरातल बिर्सिएको, स्वतन्त्रहरूले पनि छुट्टै स्वतन्त्र पार्टी खोलिसके, स्वतन्त्रहरूले पनि छुट्टै स्वतन्त्र पार्टी खोलिसके, देशमा एक तिमी एक म रहेछु दल बिर्सिएको, सुहाउँदैन प्रवासीहरूले धरातल बिर्सिएको, कर्म गर फलको आश नगर, धेरै सुनियो यार, कर्म गर फलको आश नगर धेरै सुनियो यार हो त्यही आशमै आजसम्म मैले फल बिर्सिएको सुहाउँदैन प्रवासीहरूले धरातल बिर्सिएको अन्तिम शेर घोषणा पत्र उद्घोषमा त देश पहिल्यै बनेको हो घोषणा पत्र उद्घोषमा त देश पहिल्यै बनेको सरकार कति भयो तैँले मगाउन मल बिर्सिएको सुहाउँदैन प्रवासीहरूले धरातल बिर्सिएको हजुरले हो हरिद्वार पुगेर गङ्गाजल बिर्सिएको धन्यवाद
भागवत गीताको यो श्लोक कर्म गर फलको आश नगर
हजुर
भन्ने चाहिँ धेरै विषयहरूमा आइरहन्छ कर्म र फल बीचमा सङ्घर्ष गरिरहँदा तपाईँलाई चाहिँ कर्म सँगसँगै फल प्राप्ति भइरहेको जस्तो लाग्छ कि के लाग्छ
मलाई कर्म अनुसारको फल पाइने भनेको त्यसैमा विश्वास लाग्छ हामीले चाहिँ जस्तो जे रोप्छौँ फल्ने त्यही नै हो भन्ने चाहिँ म विश्वास पनि त्यसैमा छ कर्म गरे अनुसारको फल मिलेकै छ खासै यो चाहिँ झुटो होइन यो सत्य नै हो गीतामा लेखिएको यसलाई चाहिँ म विश्वास गर्छु मैले कर्म गरे अनुसार मलाई चाहिँ फल मिलेकै छ
आफूले मुस्कान दियो भने मुस्कान पाइने हो
एकदम
होइन आक्रोश र रिस पोख्यो भने रिसै फिर्ता हुने हो कस्तो मिठो कुराकानी गर्नुभयो हामी आखिरी आखिरीमा छौँ निकै मिठा गजलहरू सुन्ने मन त थियो हामी समयको पाबन्दीमा छौँ आखिरी आखिरीमा एउटा गजल सुनौ अनि विदावादी हौला
म एउटा शृङ्गारिक धारको गजल सुनाउँछु कसैले सुईको नपाउने गरी हजुर आउनु पर्थ्यो आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो कसैले सुईको नपाउने गरी हजुर आउनु पर्थ्यो आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो सुनसान रातमा कोही जासुसी गरिरहन्छ हाम्रो सुनसान रातमा कोही जासुसी गरिरहन्छ हाम्रो तपाईँ आफू जोगिनु पर्थ्यो मलाई जोगाउनु पर्थ्यो आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो दुनियाँ बिर्सेर आफूलाई हजुरमा समर्पित गरेँ दुनियाँ बिर्सेर आफूलाई हजुरमा समर्पित गरेँ हतार गर्नुभयो केही बेर आपसमा अझै हराउनु पर्थ्यो आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो मलाई हासिल गर्ने लक्ष्य मात्रै रहेछ हजुरको मलाई हासिल गर्ने लक्ष्य मात्रै रहेछ हजुरको सुनाउनु भएन केही रमाइला कथा सुनाउनु पर्थ्यो आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो अन्तिम शेर बिहान बिउजिदा ओछ्यानमा निवस्त्र थिएँ म बिहान बिउजिदा ओछ्यानमा निवस्त्र थिएँ म तपाईँ जाँदा कमसेकम मलाई उठाउनु पर्थ्यो आग्लो लगाउनु पर्थ्यो अनि बत्ती निभाउनु पर्थ्यो कसैले सुईको नपाउने गरी हजुर आउनु पर्थ्यो धन्यवाद
निकै मिठा कुराकानी भए जीवन भोगाईसँग जोडिएका कुराकानी पनि भए प्रवासदेखि दैलेखदेखि काठमाडौँसम्मको यात्रामा रहेका केही कुराकानी पनि भए यो क्रम सुन्ने र सुनाउने त निरन्तर पनि चलिरहन सक्थ्यो रातैभरि पनि हामी काजी प्रवासीका गजल सुनेर तरङ्गित हुने झङ्कृत हुने इच्छा त थियो हामी आखिरी आखिरीमा छौँ गजल गङ्गालाई सम्झिदिनु भयो गजल गङ्गाको यो क्वालिटीमा आइदिनु भयो यहाँलाई धेरै धेरै धन्यवाद
धन्यवाद यहाँलाई पनि मेरो लागि यो भाग्यको कुरा पनि हो तपाईँहरूले मलाई चाहिँ विश्वास गरेर यहाँ चाहिँ देशकै सञ्चार रेडियो नेपालको स्टुडियोमा निम्ता गर्नुभयो त्यसको लागि म तपाईँहरूप्रति ऋणी छु बाँकी समय तपाईँहरूको शुभ रहोस् धन्यवाद
हवस् त आजलाई गजल गङ्गा यति नै गजल गङ्गा कस्तो लाग्दैछ जस्तो लाग्दैछ त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला तपाईँका रचनात्मक सुझाव सल्लाहलाई हामी सदैव शिरोधारे गर्दै अगाडि बढ्नेछौँ गजल गङ्गामा गजल सुनाउन मन छ भने तपाईँ आउनुहोस् तपाईँलाई हृदय ओछ्याएर हामी स्वागत गर्छौँ आजको बसाई कस्तो लाग्यो काजी प्रवासीसँग हामीले कुराकानी गर्यौँ उहाँका गजल सुन्यौँ अनि सुनायौँ अब राति ढल्किँदैछ जाने जाने बेलामा आज मौसम अनुकूल होला त्यही सोच्नु सायद फुल होला ललिजन रावलको गजल स्वर र सङ्गीत शक्ति बल्लभको रहेको छ यो गजल छोड्दै गजल गङ्गाबाट बिदा निर्दोष पहाडी पनि गजल पर्छ शुभ शुभरात्रि
आज मौसम अनुकूल होला आज मौसम अनुकूल होला तेही सोचनु शायद भूल होला आज मौसम अनुकूल होला राख पैताला तिमी सम्भाली राख पैताला तिमी सम्भाली राख पैताला तिमी कहीं काड़ा कहीं फूल भोला कहीं काड़ा कहीं फूल भोला कहीं काड़ा कहीं फूल होला आज मौसम अनुकूल भोला
मौसम अनुकूल बोला